यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारद्वारा मध्य प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा। युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लोकतन्त्र कमजोर हुने भएकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्काउने निर्णय गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जानकारी। कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा प्रहरी प्रधान कार्यालयको परिपत्र। र अमेरिका जापानसँग व्यापार सम्झौतामा सहमत भएको राष्ट्रपति ट्रम्पको भनाई।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14 15 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले विक्रम सम्बत 2082 2092 आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेर काम अगाडि बढ़ाएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाको पुँजी सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने कुरा प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई लक्षित गरी स्टार्टअप नवप्रवर्तन कार्यक्रम मार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको पनि बताउनुभयो।
सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरूको पुँजी सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ। रोजगारीका लागि हामीले उद्यमशीलताको विकास गर्नै पर्दछ र यो एक ढंगले भन्यो भने उद्यमशीलता विकास दशक पनि हो। नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमको रूपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको छ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मध्य प्रदेशका 20 पालिकामा रेमी परियोजना अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। जेएनजी पुस्तालाई लक्षित गरी स्टार्टअप नवप्रवर्तन कार्यक्रम मार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने आफ्नो अठोटमा आफू दृढ रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि हिसाबले सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कार्यवाही नहुने जवाफ दिनुभयो।
तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानूनी दायराभन्दा बाहिर छैनन्। कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कार्यवाही भइरहेको छ र हुनेछ। अर्को कुरा, मैले भनेको छु म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न। अलिकति मात्रै पनि गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनै पर्छ त्यहाँनिर, अथवा भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ। अब हल्ला केही चल्यो, अथवा कसैले केही बोल्यो, अथवा कहीँ कतै छपायो, अथवा फेसबुकमा स्ट्याटस लेखो, त्यसैको आधारमा कार्यवाही हुने भन्ने कुरा हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा हुनुपर्छ। हामी तथ्यका आधारमा यदि कहीँ पनि व्यथिति देखिनु हुँदैन। सुशासनको प्रमुख आधार एउटा भ्रष्टाचार नियन्त्रण हो, अर्को जनतालाई सही ढंगले समयमा सजिलोसँग सेवा डेलिभरी गर्नु। यी दुईटा कुरामा अहिलेको सरकारको गम्भीरतापूर्वक ध्यान गएको छ र जान्छ।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको र पीड़ितलाई न्याय दिने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभयो। वहाँले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत कर्णाली करिडोरको निर्माण कार्य भइरहेको र हुम्ला जिल्ला सदरमुकाम राष्ट्रिय सड़क सञ्जालसँग जोड़िएपछि 77 जिल्लामा सड़कको पहुँच पुगिसकेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भौगोलिक रूपमा विकट र उच्च विपद जोखिमयुक्त स्थानमा बसोबास गरेका घर परिवारलाई स्थानीय तहको सहकार्यमा नजिकको सुरक्षित स्थानमा स्थानान्तरण गरी शिक्षा स्वास्थ्य विद्युत सड़क संचार जस्ता आधारभूत सेवा सुविधाहरू सहितको एकीकृत बस्ती विकास सम्बन्धी कार्यहरू प्राथमिकतामा रहेको बताउनुभयो। गत असार 24 गते आएको बाढ़ीले गराएको क्षतिका कारण अवरूद्ध सड़क खण्डहरू हाललाई अस्थायी रूपमा सञ्चालन गरिएको र सड़क कालो पत्रेको लागि समन्वय भइरहेको समेत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीलाई सांसदहरू महेश बस्नेत, माधव सापकोटा, महेन्द्र बहादुर शाही, मैना कार्की, महेश कुमार बर्तौला, मेटमणि चौधरी, मुक्ता कुमारी यादव, मोहन आचार्य र मीना तामाङले प्रश्न सोध्नु भएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, तराई मधेसको सुक्खापन, खानेपानी र सिंचाईको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गरीब, किसान, दलित, मीटर ब्याज पीड़ित, सहकारी पीड़ित लगायत सम्पूर्ण नागरिकका समस्या समाधानतर्फ सरकारको ध्यान जान नसकेको टिप्पणी गर्नुभयो। सरकारले मधेस प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमीनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुका साथै नदी तथा कुलोहरूमा जल सतहमा आएको कमीले सिंचाई प्रणालीमा समेत प्रभाव परेकाले सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ। रसुवामा गत असार 24 गते आएको बाढ़ीले चीनको तिब्बतका विभिन्न भूभागमा अलपत्र परेका 203 जना नेपालीलाई हिजो स्वदेश फर्काइएको छ। भोटेकोशीमा आएको बाढ़ीले रसुवागढ़ीको मितेरी पुल बगाएपछि टिमुरे केरूङ सड़क अवरूद्ध भएको थियो। सड़क अवरूद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरूङ कैलाश मानसरोवर जाने नेपालीहरू तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार र कुशल संगठक भएकाले वहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो आयोजित 47 पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुष्पलाल इमानदार नेता भएको स्मरण गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्ने बताउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 47 स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा वहाँले पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हाल देशमा थुप्रै कम्युनिष्ट पार्टी छरिएकाले तिनलाई एकीकृत गर्न सकेमा पुष्पलालप्रति साँचो सम्मान हुने विचार व्यक्त गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले निरंकुशता विरूद्ध संघर्ष अगाडि बढ़ाउन पुष्पलालले वर्ग विश्लेषण र राजनैतिक विश्लेषण गर्दै कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाजिक असमानता विभेदको अन्त्य गर्न कम्युनिष्ट एकताको खाँचो औल्याउनुभयो। गोष्ठीमा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट आन्दोलन अहिले जालझेल र षड्यन्त्रमा रूमल्ली रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सरकार अघि बढ़ेको बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले बुटवलमा हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा वहाँले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको, आर्थिक विकासले नयाँ आयाम कायम गरेको बताउनुहुँदै जनताको आर्थिक उन्नति र जीवन स्तर वृद्धि गर्न सरकारको ध्यान रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताउनु भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले हिजो आयोजना गरेको पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उहाँले पूर्व राष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताउनुभयो।
उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ त्यो परिप्रेक्ष्यमा पार्टी राजनीतिमा फर्कने कुरा उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालिसकेपछि सदस्यताको विषय स्वत निष्क्रिय भएको छ। त्यस अर्थमा सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौँ भनौँ। त्यसलाई एक प्रकारले भन्यो भने पार्टी विधानका हिसाबले पनि केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेका कारणले गर्दाखेरि सदस्यतामा उहाँलाई सामेल गरिरहने कुरा आवश्यक ठानेको।
सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ। साउन 4 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताहरूमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको जानकारी दिनुभयो।
चीन सरकारबाट बीबी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने, यहाँलाई थाहा हुनुपर्छ सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणको बेलामा भएका सम्झौता मध्येको एउटा सम्झौता हो यो। विश्व ब्याङ्कबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परिचालनका लागि प्रस्ताव गरिएको 10 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व ब्याङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता गर्नु भन्ने निर्णय भएको छ।
संचार मन्त्री गुरूङले विश्व ब्याङ्कबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको 10 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सन्दर्भमा विश्व ब्याङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्जले तीनतिरबाट जोड़ेको ठाकुर बाबा नगरपालिकामा वन्य जन्तुलाई बस्तीमा प्रवेश गर्नबाट रोक्न पक्की पर्खाल निर्माण गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा वन्यजन्तु बाघ चितुवा हात्ती लगायतका जनावरलाई बस्तीमा प्रवेश गर्नबाट रोक्न छेकबार पर्खाल निर्माण गरिएको छ। तीनतिरबाट बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नगरपालिकामा छेकबार पर्खाल निर्माण गरिएपछि स्थानीयले राहत महसुस गरेका छन्। वर्षेनी निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने वन्यजन्तुबाट मानवीय क्षति, घरमा पालिएका घरपालुवा जनावरसँगै किसानले लगाएका बाली नाली समेत क्षति हुने गरेको थियो। यसअघि पनि यस क्षेत्रमा स्थानीय को माग अनुसार निकुञ्ज तथा विभिन्न संघ संस्थाले वन्य जन्तुलाई बस्ती पस्न नदिन छेकबार बनाए पनि प्रभावकारी भने भएको थिएन। अहिले ठाकुरबाबा नगरपालिकाले हात्तीपाइले जग सहितको गुणस्तरीय छेकबार पर्खाल बनाएसँगै नगरवासीहरूलाई राहत मिलेको हो। वन्य जन्तुबाट बस्ती जोगाउन धेरै चुनौती रहेकामा हाल पक्की छेकबार बनाएसँगै प्रभाव कम परेको नगरपालिकाले जनाएको छ। ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराई:
हात्ती जस्ता ठूला जनावरहरूले आउने बाली नाली क्षति गरे समस्या धेरै भएको हुनाले समुदायको माग बमोजिम नै थुप्रै उपायहरू हुँदै आए समय समयमा राष्ट्रिय निकुञ्जबाट अन्य संघ संस्थाहरूबाट। सबैभन्दा प्रभावकारी उपायको रूपमा देखिएको यो हात्ती छेकबार पर्खाल हो।
आर्थिक वर्ष 2081-82 वडा नम्बर 1, 4 र 7 गरी 2331 मिटर हात्ती छेकबार पर्खाल निर्माण गरिएको र विभिन्न ठाउँमा गरी हालसम्म 11 किलोमिटर छेकबार पर्खाल निर्माण भइसकेको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल:
नगरपालिकाको प्रमुख प्राथमिकतामा पर्छ, विशेष गरी बफर जोनले घेरिएको यो नगरपालिकाका 8 वटा ओडाहरू चाहिँ मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा मुख्य चुनौती रहेको र यसको समाधानको लागि अहिले नयाँ उपाय निकालेका छौँ जसले गर्दा यो मानव वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गरेको छ।
स्थानीय वासीहरू पनि छेकबारको प्रभाव प्रति सन्तुष्ट देखिन्छन्। उनीहरूका अनुसार यसले जनधनको क्षति न्यून गराएको छ र दीर्घकालीन समाधानको आशा पलाएको छ।
नेपाल प्रहरीले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ। कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्विर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ। कोषमा हिजो आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषले लिने गरी काम भइरहेको स्पष्ट पार्नुभयो। रूकुम पूर्वको भूमे गाउँपालिकामा अवस्थित चौरी खर्क नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। अघिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू दुई चारजना फाटफुट घुम्न जाने गरेकोमा यस वर्ष हजारौंको संख्यामा पर्यटक त्यहाँ पुगेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको एक रिपोर्ट।
चौरी खर्कामा घुम्न जाने पर्यटकको संख्या दिनानुदिन बढ़िरहेको छ। हिजो आज दैनिक जसो 500 देखि 1000 सम्म आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। समुद्री सतहदेखि करिब 4000 मिटरसम्मको उचाइमा अवस्थित यो खर्कको मनोरम प्रकृति र सुन्दर बुकी फूलहरूसँग रमाउन आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। मध्य पहाडी लोकमार्गबाट उत्तरतर्फ रहेको यो खर्कसम्म जाने गोरेटो बाटो पनि सहज भएपछि यस वर्ष घुम्न जानेहरू बढेका हुन्। रुकुम पश्चिम खलङ्गाबाट यहाँ पुगेका व्यवसायी महावीर खड्का:
यहाँको वातावरण, यहाँको हाई, यहाँको अवस्था धेरै राम्रो लाग्यो, खुसी लाग्यो। यो भनेको हाम्रो नेपालको सबैभन्दा रमणीय ठाउँ।
मध्य पहाडी लोकमार्गबाट करिब 3 घण्टा पैदल यात्रा गरेपछि चौरी खर्कसम्म पुग्न सकिन्छ। त्यहाँ घुम्नका लागि जुनसुकै मौसममा पनि उपयुक्त भए पनि बर्खायाममा विभिन्न रंगका फूलहरू, गोठालाको चहलपहलसँगै भेडा बाख्राको चरिचरणले यहाँको सुन्दरतालाई जीवन्त बनाउने गरेको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने हालनामा सवारी छोडेर छोटो र मिठो ट्रेकिङमा रमाउँदै प्राकृतिक सुन्दरतामा झुम्न चौरी खर्क सबैभन्दा उपयुक्त गन्तव्य भएको छ। विशेष गरी शनिबार तथा बिदाको दिनमा त्यहाँ जाने, एक रात टेन्टमा त्यही बस्ने र नाचगान अनि खानपिन गरेर रमाउने गरेका छन्। रुकुम पूर्वको भूमि गाउँपालिका एकमा पर्ने यस क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिका लागिरहेको बताएको छ। गाउँपालिकाका अध्यक्ष होमबहादुर श्रेष्ठले गोरेटो बाटो सहित अन्य पर्यटकीय पूर्वाधार निर्माणमा लागिरहेको र आगामी दिनमा सरसफाई लगायतका क्षेत्रमा पनि चासो दिने बताउनुभयो।
चौरीमा पूर्वाधार निर्माणको काम चाहिँ चलिराखेकै छ निरन्तर रूपमा। अब त्यहाँको पूर्वाधार क्षेत्र जस्तो फोहोर मैला भयो, त्यसलाई स्वस्थ राख्ने स्वच्छ राख्ने कुरा भयो, पर्यटकहरू लैजाने कुरा भयो, आवश्यक पर्ने पूर्वाधारहरू विस्तारै तयार हुन्छ।
चौरी खर्क पुगेर हिमालसँगै अग्ला पहाड र सुन्दर लेकाली पाटन एवं ढोरपाटन शिकार आरक्षको दृश्य समेत अवलोकन गर्न सकिन्छ। चौरी खर्काबाट फर्केपछि मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
उप प्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाश मान सिंहले कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टीभित्र नै लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताउनु भएको छ। प्राप्त उपलब्धि गुम्ने खतरा बढ़ेको वहाँले बताउनुभयो। महोत्तरीको जलेश्वर नगरपालिका एकमा नवनिर्मित जलेश्वर बहुद्देश्यीय भवनको समुद्घाटन कार्यक्रममा उप प्रधानमन्त्री सिंहले पार्टीभित्रै एकअर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले संगठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर संघीय लोकतान्त्रिक व्यवस्थामा पर्ने बताउनुभयो। खोटाङलाई तराईसँग जोड्ने छोटो दूरीको खानी डाँडा रेग्मी चार सड़क पूर्ण रूपमा बन्द भएको छ। वर्षाले ठाउँ ठाउँमा सड़क भत्किएपछि दिगतेल खानी डाँडा आहाले रेग्मी चार सड़क पूर्ण रूपमा बन्द भएको हो। नवलपुरको गैडाकोट नगरपालिका 3 स्थित कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। हिउँदे खोलामा माथिबाट सुक्खा पहिरो झरेका कारण करिडोर पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। अभिनेत्री मनिषा कोइराला बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ। महिला सशक्तिकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित हुनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका जापानसँग विशाल व्यापार सम्झौतामा सहमत भएको बताउनु भएको छ। यसअघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्त 1 देखि 25% कर लगाउने धम्की दिनुभएको थियो। जापानी प्रधानमन्त्री सिगेरु इसिबालले दुई देश बीचको सम्झौताले जापानको मात्र नभई विश्व अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताउनुभयो। विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको जापानका लागि अमेरिका ठूलो निर्यात बजार रहेको छ। यसैबीच बेजिङसँग बढ़दो प्रतिकारात्मक संघर्षपछि दुई प्रमुख अर्थतन्त्रले भन्सार शुल्कहरूको अस्थायी कटौती गर्न सहमति जनाएका छन्। सम्भावित युद्ध विराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको यूरोप भ्रमण अघि गाजामा ठूलो संख्यामा भोकमरी फैलिएको 100 भन्दा बढ़ी सहायता संस्थाहरूले चेतावनी दिएका छन्। भोकमरीका कारण गाजामा पछिल्लो 24 घण्टामा कम्तीमा 10 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एसियाली विकास बैंक एडीबीले नेपालको राष्ट्रिय साझेदारी रणनीति 2025-29 सार्वजनिक गरेको छ। एसियाली विकास बैंक संचालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी 5 वर्षे रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ। रणनीतिले आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद उत्थान शीलताका कार्यक्रममा केन्द्रित भएको छ। कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक भएसँगै 6 दशक लामो साझेदारीमा नयाँ अध्याय शुरूआत भएको बताउनुभयो। नेपालको 16 योजनासँग तादम्यता कायम गर्दै रणनीतिले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र युवाका लागि गुणस्तरीय रोजगारी सृजनामा सहयोग गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो। एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोर्सबोले राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको प्रतिबद्धता प्रतिबिम्बित भएको बताउनुभयो। अन्तर्राष्ट्रिय कार्यालय जनकपुरले गत 7 वर्षपछि तोकिएको लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गरेको छ। विभिन्न परिसूचकका आधारमा गरिएको कार्य सम्पादनपछि उक्त कार्यालयले 7 वर्षपछि आर्थिक वर्ष 2081-82 लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख आनन्द कुमार गुप्ताले आर्थिक वर्ष 2081-82 वार्षिक लक्ष्यभन्दा बढ़ी 4,90,43,00,000 राजस्व संकलन गरेको जानकारी दिनुभयो। कार्यालयले लामो समयदेखि राजस्व नतिर्ने 125 व्यावसायिक फर्महरूलाई कार्यवाही प्रक्रिया समेत अघि बढ़ाएको जनाएको छ। कार्यवाहीमा परेका मध्ये 10 वटा फर्मबाट 4,30,00,000 राजस्व संकलन भएको गुप्ताले उल्लेख गर्नुभयो। तनहुँ जिल्ला स्थित कृषि ज्ञान केन्द्रले 157 रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको छ। आर्थिक वर्ष 2081-82 कार्यक्रम अनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको हो। केन्द्रले ब्लक विकास कार्यक्रम अन्तर्गत भीमाद नगरपालिका 9 स्थित अस्पागदी सुन्तला विकास कृषक समूह मार्फत 3,150 सुन्तलाका बोट रोपेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो। कार्यक्रमका लागि 14,50,000 बजेट विनियोजन गरिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक 5.17 अङ्कले बढेर 2,978.88 बिन्दुमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम भने घटेको छ। बुधबार 319 कम्पनीहरूका 4,48,66,000 किता शेयरहरू 19,57,52,00,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मनाङ मर्स्याङदी क्लबले एन्फा यु 16 युथ लीगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 2-0 गोलको जित दर्ता गरेको छ। जितसँगै 7 खेलमा 14 अङ्क जोडेको मनाङ 5 स्थानमा उभिएको छ। पराजित आर्मी समान खेलबाट 3 अङ्कका साथ 13 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन दुवै गोल प्रकाश सिंहले गरे। अर्को खेलमा श्री भगवती क्लबले फ्रेन्च क्लब विरूद्ध 1-0 गोलको कठिन जित दर्ता गरेको छ। जीसँगै 8 खेलमा 9 अङ्क जोडेको श्री भगवती 9 स्थानमा छ। पराजित फ्रेन्चले समान खेलबाट 16 अङ्कका साथ तेस्रो स्थानमा छ। बुधबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा आर्यन भण्डारीले दोस्रो हाफमा गरेको एक मात्रै गोल श्री भगवतीलाई जित दिलाउन पर्याप्त बन्यो। किङ्स क्रिकेट क्लबको आयोजनामा यही साउन 9 गतेदेखि 17 गतेसम्म किङ्स T10 इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरिएको हो। रोयल स्पोर्ट पार्कमा हुने खुल्ला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक 32 टीमको सहभागिता रहने दावी गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक किङ्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताउनुभयो। सहभागी 32 टीमलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहका टीमले एक अर्कासँग एक खेल खेल्नेछन्। त्यसपछि प्रत्येक समूहबाट शीर्ष टीम क्वार्टर फाइनलमा पुग्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस र वर्षा 0.2 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा। युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लोकतन्त्र कमजोर हुने भएकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्काउने निर्णय गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जानकारी। कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा प्रहरी प्रधान कार्यालयको परिपत्र। र अमेरिका जापानसँग व्यापार सम्झौतामा सहमत भएको राष्ट्रपति ट्रम्पको घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।